नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म दीपा तिमल सिन्हा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। विभिन्न कारणले खस्केको सुन चाँदीको कारोबार विस्तारै उकालो लाग्न थालेको छ। विवाहको लगन र व्रतबन्धका कारण सुन चाँदीको कारोबार गएको माघ महिनाको मध्यतिरदेखि सुधार भएको हो। सुनको कारोबार अहिले बढ़ेर दैनिक 30 किलोसम्म पुगेको छ, तर यो पोहोर परारको भन्दा कम हो। प्रविधिको विकासले गर्दा विवाहको लगनका समयमा विदेशमा बस्ने नेपालीले समेत सुनका गरगहनाको माग गर्न थालेका छन्। तर माग बढेसँगै सुन चाँदीको कारोबार सम्बन्धी नीति नियम नहुँदा व्यवसाय धरापमा पर्ने र ग्राहक समेत ठगिने सम्भावना पनि धेरै छ। बदलिँदो नेपालको आजको अंकमा हामी सुनको कारोबार, व्यवसाय, चुनौती र सम्भावनाका बारेमा कुराकानी गर्छौं। कुराकानीको साथमा हामीसँग हुनुहुन्छ नेपाल सुन चाँदी व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्य। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
फागुन महिना छ, विवाहको लगन छ, सुनको कारोबार चाहिँ कतिको छ
अहिले? अब सिजनको हिसाबले अलिकति पहिलाको दाँजामा फोहोर सालभन्दा अलिक राम्रो छ, यसपालि सन्तोषजनक।
दैनिक कति किलो जति कारोबार हुन्छ? झन्डै
अहिले लगभग 30 किलोको हारिमा भइराखेको छ होइन, कारोबारको हिसाबमा। व्यापारको जुन किसिमको एउटा भोल्युम छ भावको कारणले गर्दाखेरि पनि यसपालि चाहिँ राम्रै जस्तो लाग्छ मलाई।
भूकम्प गएको 2072 साल वैशाख 12 गतिपछि भूकम्पकै कारण पनि कारोबार भएन,
कम भयो, धेरै कम भयो। कारोबार भए पनि उल्टो किसिमको, मान्छेहरूले घरमा सुनहरू राख्न पनि अलिकति गाह्रो हुने, सेक्युरिटीको प्रब्लम होइन, घरहरू पनि सबै चर्केको भट्केको, त्यो हिसाबले पनि मान्छेले बिक्री गर्ने चाप एकदम बढिया थियो त्यो बेलामा।
बिक्री
गर्ने चाहिँ बढी टेन्डेन्सी त्यो बेलामा देखिया थियो। अब यसपालि चाहिँ त्यस्तो अवस्था छैन। माघको बीचबीचबाट बिहाको लगनहरूको काम त सुरु भइहाल्यो। यसपालि चाहिँ लगन अलिक कम रहेछ, माघमा जम्मा 2 मात्रै रहेछ लगन होइन, फागुनमा पनि धेरै छैन, 4 मात्रै रहेछ। त्यस कारणले गर्दाखेरि लगनको अब ठ्याक्कै लगनको 1 हप्ता 10 दिन अगाडि कारोबार हुने होइन। जस्तो 1 महिनापछि बिहा छ भनेदेखि 1 महिना पहिलादेखि नै त्यसको तयारी सुरु हुन्छ होइन, विभिन्न गरगहनाहरूको अर्डर गर्नेदेखि किन्ने पनि सुरु हुन्छ। त्यो हिसाबले अब बिहाको लगनको काम भनेको 1-1.5 महिना अगाडिदेखि सुरु भइसकेको हुन्छ। त्यो हिसाबले माघको 2 हप्तादेखि त्यसको डिमान्ड बढेको हामीले महसुस गरेका छौँ।
तुलना गर्नुपर्दा पहिलाका वर्ष र अहिलेको वर्ष,
अहिले चाहिँ के छ भने यो जुन टेक्नोलोजीको डेभलपमेन्ट छ नि, कम्युनिकेसनको विकास भएको छ। फेरि अधिकांश हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू अब विदेशमा छन् अनि सेटल पनि भएको छन् कतिजना त बाहिरै होइन, अनि उहाँहरूको चाहिँ आवश्यकता के छ भने नेपाली गहना नै लाउने। अब देशमा बाहिर बसेपछि अलिक बढी देशको माया लाग्दो रहेछ होइन, रहनसहनदेखि लिएर खानपान गरगहना सबै चाहिँ नेपाली चाहिँ उहाँले खोज्नुहुँदो रहेछ। अनि अब कुनै बिहा वर्तमान अथवा त्यस्तै कुनै उत्सवहरू भएको सन्दर्भमा उहाँहरूले त्यो डिजाइन चाहिँ आजभोलि सबै यो नेटको माध्यमबाट चाहिँ त्यो गरेर हामीलाई चाहिँ अर्डरहरू पठाउनुहुन्छ होइन। उहाँको नातेदारहरू कोही यहाँ हुन्छ नि त नेपालमा, उहाँहरू आउनुहुन्छ हामीलाई अनि अब विभिन्न अब मोबाइलमै भनौँ न, मोबाइलमै उहाँहरूले डिजाइन लिएर आउनुहुन्छ, यस्तो यस्तो डिजाइनको गहना चाहियो भनेर होइन, त्यो मोडलहरू डिजाइनहरू लिएर आउनुहुन्छ अनि त्यसलाई हेरेर हामीले चाहिँ बनाइदिन्छौँ गहनाहरू। र यो जुन पुरानो गहनालाई रिसाइकल गर्ने जुन परिपाटी भन्नुभयो तपाईँले, त्यो चाहिँ पहिलादेखि नै त्यो अलिअलि भइ नै राख्छ कि। कुनै पनि अब जस्तो अब 10-12 वर्ष पुरानो गहनाहरू हुन्छ, अब आउटडेटेड होइन, डिजाइन पनि पुरानो, अब उहाँहरूलाई त्यो लाउँदा लाउँदा फेडअप पनि भइसकेको हुन्छ, बोरिङ हुन्छ नि त, कति लाउने एउटै गहना भनेर त्यो पनि चेन्ज गर्ने हिसाबले आउँछ। र त्यसमा अब नयाँ गहना अर्डर गर्दाखेरि त्यो पुरानो गहना पनि त्यसमा मिसाएर नपुग्ने सुन चाहिँ थप्ने किसिमले त्यस्तो मिक्स टाइपको अर्डरहरू चाहिँ आइराखेको छ।
माघ परम्परागत गहनाको धेरै हुन्छ कि अब नयाँ नयाँ डिजाइनको चाहिँ धेरै हुन्छ?
अहिले मिक्स नै छ तपाईँको, भनौँ न अब पुरानो भन्दाखेरि अब हाम्रो बजेहरूले लाउने चन्द्रमा मारवाडी आएको छ, मारवाडी अनि यो तिलहरी त सदाबहार भइहाल्यो, अनि त्यसमा जन्तर
जन्तर
होइन अब पहिला त जन्तरहरू त्यति लगाउँछ पहिला त धेरै पहिला लाउनुहुन्थ्यो अब अहिले फेरि चल्न थालेको छ भनेपछि यस्तै यस्तै अब पुरानो ट्रेडिसनल हाम्रो परम्परागत डिजाइनहरूको साथसाथमा फेरि नयाँ चाहिँ मोडर्न डिजाइनको गहनाहरू पनि त्यतिकै डिमान्ड चाहिँ आइराखेको छ चलन त्यसको बढेकै देखेछु मैले
अहिले दैनिक 30 किलो छ कारोबार माग भनौँ होइन त्यसो भए अनि कति 20 किलोसम्म चाहिँ ब्याङ्कबाट खरिद गर्न पाउँछन् सुन व्यवसायीले कसरी सन्तुलन मिलाउन सकिन्छ माग अनि बिक्री कारोबार आपूर्ति
त्यसमा अब यस्तो छ हाम्रो मैले अघि पनि भने नि यो कोटा सिस्टम जुन लागू भएको छ सुनमा होइन पर डे चाहिँ 20 किलो सुन इम्पोर्ट गर्न पाउने वाणिज्य ब्याङ्कहरूले अब यो नै अलिकति चाहिँ अलिकति मोनोपोलीतिर गएको जस्तो छ नि अलिक नियन्त्रणमुखी चाहिँ नीति जस्तो लाग्छ पहिलादेखि लगाएकै त्यही नै हो तर त्यसलाई एउटा समयोचित तरिकाले संशोधन गरेर त्यसलाई परिमार्जन चाहिँ गर्नुपर्ने हो अब यो 2067 सालदेखि कोटा सिस्टम लागू भएको अब अहिले 74 साल भइसक्यो 7 वर्ष 8 वर्षको हामी चल्दैछौँ होइन तर 7-8 वर्षको दौरानमा पनि एकपटक पनि त्यो नीतिमा अब संशोधन गरेर त्यसलाई एकचोटि जुन अब यो क्वान्टिटेटिभ रेस्ट्रिक्सन भन्छ त्यसलाई चाहिँ अब लिफ्ट गर्नुपर्छ हटाउनुपर्छ ओपन गर्नुपर्छ भन्ने चाहिँ गरिएको छैन हामी धेरै पटक माग चाहिँ राखेका छौँ सम्बन्धित निकायहरूमा राष्ट्र ब्याङ्कमा भयो अर्थ मन्त्रालय वाणिज्य मन्त्रालय होइन धेरै ठाउँमा चाहिँ हामीले यो चाहिँ अब यसरी सधैँ नियन्त्रणात्मक तरिकाले अगाडि बढ्नु हुँदैन त्यसलाई चाहिँ समयोचित संशोधन परिमार्जन चाहिँ गर्नुपर्छ भन्ने चाहिँ हामीले कुरा लाँदा लाँदै पनि त्यसमा सुनाइ भएको छ बजारमा चाहिँ के हुन्छ भने सधैँ माग चाहिँ एउटै समान रूपले आइराखेका हुँदैन होइन कुनै बेलामा अलिक बढी माग हुन्छ त्यसले चाहिँ 2-3 वटा कुराले त्यसलाई इफेक्ट गर्छ एउटा भावले जस्तो भाव कम भएको बेलामा माग बढ्छ होइन उपभोक्ताहरूले पनि त्यो बेलामा 2 तोला किन्नुपर्ने छ भने मसँग पैसा छ म 3 तोला किनिहालौँ भनेर त्यो भाव घटेको
भाव
घटेको बेलामा अलिकति जोडेर बढी जोडौँ भन्ने किसिमको चाहिँ मनसायमा उहाँहरूको इच्छा हुन्छ अनि अर्को कुरा चाहिँ मूल्यको साथसाथमा फेरि चाहिँ के छ भने हाम्रो देशमा चाहिँ यो सम्पत्तिको रूपमा लिन्छ क्या तपाईँको होइन अब जस्तो अब आज मेरो 2-3 वर्षपछि मेरो छोराको छोरीको बिहा गर्नुपर्ने छ होइन भनेदेखि मैले अहिलेदेखि नै सुन किनेर जोहो गर्ने सुरु गर्छु चाहे त्यो भाव जतिसुकै पुगोस् म अलिकति 2-4 तोला सुन किनेर राखौँ भन्ने किसिमको मनमा हुन्छ नि त छोराछोरीको लागि होइन पछि आउने चाहिँ कामहरू गर्नको लागि भनेर अरू अर्को एउटा कुरा चाहिँ फेरि लगानीको रूपमा पनि अब हामीले चाहिँ अब विभिन्न ठाउँमा लगानी गर्छ होइन सेयर मार्केटमा घर जग्गामा विभिन्न ठाउँमा लगानी गर्दै क्रममा अब अहिले चाहिँ सुनलाई पनि कसै कसैले आफ्नो चाहिँ केही लगानी
सुरक्षित
लगानीको रूपमा सुन चाहिँ किनेर राखौँ भनेर पनि उहाँहरू आउनुहुन्छ अब त्यो पनि उहाँहरूको एउटा चाहिँ डिमान्डको एउटा पाटो त्यो पनि भयो विभिन्न कुराहरूले चाहिँ यसमा असर चाहिँ गर्छ तर सधैँ अब 20 किलो भनिएको छ सधैँ 20 किलो जाँदैन कहिले 15 किलो जान्छ कहिले 18 किलो जान्छ कहिले अब 30 किलो पनि जान्छ अब त्यो जुन बिचमा फरक हुन्छ त्यसलाई चाहिँ आपूर्ति 20 किलोले मेन्टेन गर्नु पऱ्यो एउटा कुरा अर्को कुरा यो सुनको पुरानो जुन गहनाहरू आउँछ रिसाइकल हुन्छ नि त त्यो रिसाइकल हुने सुनबाट पनि आपूर्तिको एउटा स्रोतको रूपमा काम गरिरहेको छ अहिले
सुनको अभावकै कारण हो कालोबजारी फर्स्ट आएको
कालोबजारीको पछाडिको 2 कारण छ एउटा चाहिँ सरकारी नीति नियम एउटा मैले अघि पनि भने नि यो जुन 20 किलोको कोटा लगाएको छ नि त्यो नै मुख्य कारण हो यो कालोबजारी हुनुको पछाडि किनभने अब जब डिमान्ड चाहिँ 30 किलो 35 किलोको भइरहेको छ अनि सप्लाई चाहिँ 20 किलोको बिचको ग्याप चाहिँ कसले फुलफिल गर्छ बजारमा डिमान्ड त छ होइन त्यो डिमान्ड फुलफिल गर्ने क्रममा विभिन्न मान्छेहरूले जसले चाहिँ यसमा लाभ देख्छ नाफा गर्न सक्ने सम्भावना देख्छ उनीहरू इन्भल्भ हुन्छन् होइन इन्भल्भ भएपछि त अब फेरि यसमा जुन भन्सारको एउटा चाहिँ जुन छ हाम्रो भन्सारबाट त चाहिँ जिउँदो हात्ती पनि छिराउन सकिन्छ भन्ने कुरा त हामीले पत्र पत्रिकामा पढेकै हो
ऐन कानुन फितलो
एकदम फितलो छ अब फेरि यो जुन ऐन कानुन लागू गर्ने निकायहरू पनि अब भन्न मिल्दैन होइन तर उनीहरू पनि अब कर्मचारीहरूको पनि संलग्नता देखिन्छ त्यसले गर्दाखेरि पनि अब एक त अब जसले तस्करी गर्न खोज्छ उनीहरूले गर्ने नै भए उनीहरूलाई साथ पनि चाहिँ दिने मान्छेहरू भएपछि त झन् हुने भयो नि होइन उनीहरूलाई नियन्त्रण गर्नुपर्ने मान्छेहरू पनि त्यसमा संलग्न हुन पुगेपछि त झन् तस्करी बढ्ने भयो होइन अब त्यो फेरि अर्को एउटा कुरा चाहिँ हाम्रो त्यो बेलाको तस्करी बढ्नुको पछाडिको एउटा कारण चाहिँ अब देशमा जब जब चुनावहरू हुन्छ नि विभिन्न राजनीतिक पार्टीहरूले धेरै रकमहरू खर्च गर्नुपर्ने अवस्था आउँछ त्यो बेलामा पनि सुनको तस्करीमा वृद्धि देखिन्छ हामीले जुन त्यो 88 किलो 32 किलो होइन विभिन्न चाहिँ सुनको ठुल्ठुलो एमाउन्टहरू चाहिँ समातेको थियो नि त्यो बेला पनि हाम्रो चाहिँ चुनावको ठ्याक्कै अगाडिको समय हो त्यो अब अहिले चाहिँ त्यस्तो सुन्नमा आइरहेको छैन किन चुनाव सकिसकेको छ पैसा चाहिँदैन अब त्यसमा विभिन्न
आर्थिक चलखेल हुने बेलामा
सुनको तस्करी देखिन्छ अहिले त्यो अनुभव चाहिँ
धेरै जसो चिनबाट नै तस्करी हुन्छ
99% जस्तो सुन चाहिँ चाइनाबाट नै तस्करी हुने सुन चाहिँ त्यहीँबाट आउँछ अब ब्याङ्कबाट आउने सुनहरू बढी जस्तो दुबईबाट आउँछ, हङकङबाट आउँछ, होइन अरू चाहिँ यो जुन यो अर्को जुन यो तस्करीसँग सम्बन्धित विषयमा 99% हामीले हेऱ्यौँ भने चीनबाट आउँछ, इन्डिया जान्छ, बिचको हामी काठमाडौँ अथवा नेपाल भनौँ न, नेपाल चाहिँ एउटा ट्रान्जिटको रूपमा मात्रै प्रयोग गर्ने बाटोको रूपमा मात्रै भएको छ। अब यसमा सरकारको नीति पनि अलिकति चाहिँ
नाकामा पनि कडाई गर्नु पर्छ,
कडाईको एउटा कुरा, अर्को चाहिँ नीति नियम पनि फितलो छ क्या, अनि त्यो फितलो नीति नियमको फाइदा उनीहरूले उठाउँछन्, जसले चाहिँ त्यो नाजायज कामहरू गर्छन् तिनीहरूले उठाउँछन् त्यसको फाइदा।
सुनमा लगानी चाहिँ कतिको सुरक्षित छ नेपालमा अन्य देशको तुलनामा भन्नुपर्दा नेपालमा चाहिँ?
अब यसमा चाहिँ दुई किसिमको लगानी हुन्छ, एउटा चाहिँ उपभोगको रूपमा, जस्तो तपाईँ गरगहना बनाउनु भयो भने त्यो तपाईँले युजको लागि, आफ्नो पर्सनल युजको लागि म गहना प्रयोग गर्छु भनेर बनाउने भयो, होइन त्यसमा तपाईँले त्यो लगानी पर्पज होइन, त्यो चाहिँ आफ्नो कन्जम्पसनको प्रपोज भयो, त्यसमा चाहिँ अब आफ्नो उपयोगिताको सिद्धान्तले काम गर्छ त्यसमा। यदि तपाईँले वास्तवमै सुनमा लगानी गरेर म केही कमाउँछु, यसमा केही फाइदा लिन्छु भन्नुहुन्छ भने काँचो सुन अथवा गोल्डको टुक्रा सुन मात्रै किनेर नबनाइकन राख्नु भयो,
बिस्कुट
अथवा टुक्रा सुन भनौँ न, अब त्यो सबै त अहिले बिस्कुट पनि अहिले उपलब्ध छैन, 50 ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था थियो पहिला छेटिकुन्डा पहाडी अन्तर्गतबाट बाहिरबाट, अहिले त्यो रोकिएको छ, त्यस कारण बिस्कुटहरू आइराखेको छैन। तैपनि तपाईँले 2-4 तोला सुन किनेर तपाईँको राख्नु भयो भने त्यो सुनले कालान्तरमा, जस्तो अब इन्फ्लेसनहरू हुन्छ सबै देशमा हुन्छ, नेपालमा मात्रै होइन सारा संसारमा नै, हरेक वर्ष इन्फ्लेसनले हाम्रो पैसालाई खाइराखेको हुन्छ। जस्तो पोहोर सालको 100 रुपियाँ र यो वर्षको 100 रुपियाँमा, पोहोर सालको 100 रुपियाँमा अलिकति बढी सामान किन्न सक्थ्यौँ हामीले, यो वर्ष आइसकेपछि अलिकति कम सामान मात्रै किन्न सकिन्छ, त्यो 100 रुपियाँले पैसाको मूल्य घट्छ, र त्यो घटेको मूल्यलाई त्यसलाई जोगाउनको लागि, त्यो मूल्यलाई चाहिँ हामीले बचाउनको लागि तपाईँले अघि भन्नुभयो जस्तै त्यो सेफ इन्भेस्टमेन्टको रूपमा सुनमा लगानी गरेको खण्डमा त्यसले चाहिँ त्यो इन्फ्लेसनलाई हेजिङ चाहिँ गर्छ। हामीले त्यो जुन अब 20-25 वर्षको चाहिँ जुन मार्केटको चाहिँ टेन्डेन्सी हेर्दाखेरि, तपाईँले आजभन्दा चाहिँ अब 60 सालकै मात्रै कुरा गर्छु म, 60 सालमा सुनको भाव 10,000 रुपियाँ थियो, 10,000बाट क्रस गरेर क्रमशः बढ्न थालेको थियो 60 सालमा। अब अहिले हामी 74 साल, 14 वर्ष भयो, 14 वर्षको दौरानमा अहिले हामी 57,000मा काम गरिरहेका छौँ,
62,000
पनि नाग्यो। अब यो भनेको फ्लक्चुएसन त सधैँ हुन्छ नै, तर कालान्तरमा लङ रेन्जमा हामीले हेर्दाखेरि सुनको लगानी गरेको जुन पैसाहरू थियो त्यो पैसा चाहिँ अरू सम्पत्तिमा जस्तो चाहिँ कम भएर गएको चाहिँ छैन। जस्तो तपाईँले अरू पनि विभिन्न हेर्नुहुन्छ, सेयर मार्केटमै पनि अब एकदम बुममा जान्छ, फेरि एकदम चाहिँ तल आएर चाहिँ खस्छ, होइन त्यस्तो किसिमको असुरक्षित लगानी चाहिँ छैन। त्यो कम्पेयर गर्दाखेरि मिल्न त, किन त्यो डिफ्रेन्ट थिङ हो, सेयर मार्केट डिफ्रेन्ट हो, होइन सुनको बजार फेरि छुट्टै हो। सुन भनेको चाहिँ कस्तो हो भने जस्तो सुकै तपाईँको चाहे नेपालको पैसा चाहिँ कोल्याप्सै भयो, होइन भए पनि त्यो इन्टरनेसनल करेन्सीको रूपमा सुन चल्छ। तपाईँको हामी नेपालभित्र चाहिँ जुन नेपाली करेन्सीमा कारोबार गर्छौँ नि नेपालभित्र, तर इन्डिया जानुभयो भने नेपाली पैसा चल्दैन, होइन इभन चाइना अथवा कुनै पनि देशमा जाउँ नेपाली पैसा चल्दैन। तर तपाईँसँग सुन छ, तपाईँले औँठी लाउनु भएको छ, बेरुवा औँठी रिङ, होइन तपाईँ कहीँ पनि गएर त्यसलाई म यो बेच्छु भनेर दिनुभयो भने, तपाईँ अमेरिका जानुभयो भने तपाईँ डलरमा पेमेन्ट आउँछ
चल्छ,
होइन युरोपमा गयो भने युरोमा आउँछ, बेलायतमा गयो भने तपाईँ पाउनु पैसा पाउनुहुन्छ, भनेपछि त्यो युनिभर्सल करेन्सी हो सुन चाहिँ, त्यसरी लिइन्छ। त्यस कारणले सुनमा लगानी अलिकति डिफ्रेन्ट पार्ट हो, इन्टरनेसनली सारा संसारभरि नै कुनै पनि एउटा चाहिँ पोर्टफोलियो म्यानेजर भन्छ, जस्तो हामी लगानी व्यवस्थापक भन्छौँ नि, अब तपाईँ हामीले पनि केही आफ्नो बचतलाई लगानीको रूपमा गर्न सक्छौँ, त्यो गर्दाखेरि हामी म्यानेजमेन्ट त गर्नु पऱ्यो नि, व्यवस्थापन, त्यो व्यवस्थापन गर्दाखेरि केही रकम सुनमा पनि लगानी गर्नु बुद्धिमानी हो भन्छ क्या, नगरिकन त्यो पोर्टफोलियो म्यानेजमेन्ट कम्प्लिट हुँदैन भन्छ, त्यसलाई चाहिँ मस्ट भन्छ, ल गर्नै पर्ने, अनिवार्य चाहिँ रकम लगानी गर्नुपर्ने सेक्टरको रूपमा चाहिँ लिन्छ। त्यस कारणले नै अब कहिले सेयर मार्केट बढ्छ घट्छ, होइन विभिन्न देशमा वारहरू हुन्छ, पोलिटिकल चाहिँ विभिन्न चाहिँ र्युमर्सहरू आउँछ, विभिन्न प्राकृतिक विपत्तिहरू आउँछ, तेलको भावमा घट्ने अथवा बढ्ने हुन्छ, विभिन्न कारणले यो सुनको चाहिँ भावमा त्यसले चाहिँ असर चाहिँ गरिरहेको हुन्छ।
भावकै कुरा गरिरहनु पर्दा अलिकति जोडौँ, अहिले माघ महिना लागिसकेपछि भाव बढिराखेको छ सुनको, त्यसभन्दा अलिकति अगाडि 100-200 मात्रै थियो फेरबदल तोलामा, अहिले चाहिँ भाव बढ्नुको कारण के हो?
अब अहिले बढ्नुको पछाडिको मुख्य कारण त के छ भने अमेरिका र उत्तर कोरियाको बीचमा अलिकति जुन यो तनाव सिर्जना भएको छ, विभिन्न चाहिँ त्यहाँ आणविक विस्फोटहरू भइरहेछ, विभिन्न त्यो टेस्टहरू गरिरहेका छन् होइन,
त्यसले अब
त्यो परमाणु चाहिँ विभिन्न कार्यक्रमहरूले गर्दाखेरि यो इन्टरनेसनल चाहिँ इकोनोमीलाई नै त्यसले चाहिँ अलिकति असर चाहिँ गरेको छ। जब जब त्यस्तो असर हुन्छ सुनको भावमा असर पर्छ, बढ्छ भाव, तपाईँको अब प्योङयाङ त अब उत्तर कोरियाको त्यसले चाहिँ एउटा बम टेस्ट गर्यो भनेपछि त्यसको समाचार बाहिर आउन साथै त्यसले चाहिँ अलिकति पोलिटिकल चाहिँ इन्स्टेबिलिटी जस्तो देखाउँछ र त्यस्तो असुरक्षित वातावरणमा मान्छेले सुनप्रति अलिक बढी सेफ
सुरक्षितको
रूपमा त्यसमा गइहाल्छ। र अर्को कुरा चाहिँ फेरि यो अहिले जुन डोनाल्ड ट्रम्प चाहिँ अहिले अमेरिकाको राष्ट्रपति हुनुभएको छ उहाँले ल्याएको नीतिहरूले पनि अमेरिकाको चाहिँ अर्थव्यवस्थालाई अलिकति दामोदर गरेको अवस्था छ। त्यो कारणले पनि सुनकोमा अलिकति बढी चाहिँ डिमान्ड बढेको छ, त्यहाँको सेयर मार्केटको भावहरू घटेको छ, त्यसले गर्दाखेरि त्यहाँको लगानी पनि केही चाहिँ सुनमा आएकोले गर्दाखेरि सुनको भाव चाहिँ बढ्न थाले हो।
अब चाहिँ के भन्न सकिन्छ, अमेरिकाको सेयर मार्केटको कुरा गर्नुपर्दा डाउन नै देखाएको छ तत्कालको लागि, उत्तर कोरियासँग नि तत्कालै सहमति होला भन्न सकिन्न। अबको हाम्रो मार्केट चाहिँ नेपालको सुनको मार्केट चाहिँ के हुन्छ?
अब नेपालको मार्केटको कुरा गर्नुपर्दाखेरि विश्व बजारमा सुनको बजार जुन हामी हेर्छौँ नि नेपालको योगदान अथवा नेपालको हिस्सा भनेको एकदम न्यून छ, सानो छ, होइन? हामीभन्दा नजिकको अब जस्तै इन्डिया भनौँ, चाइना भनौँ, उनीहरूको मार्केट सेयर ठुलो छ। उनीहरू चाहिँ संसारकै सबभन्दा ठुलो बायरहरूमा चाहिँ उनीहरूको नाम आउँछ, इन्डिया अनि चाइना, होइन? उनीहरूको डाँजामा हाम्रो सुनको कन्जम्पसनमा इन्डिया नेपाल चाहिँ एकदमै न्यून, थोरै मात्रै किन्न सक्ने क्षमतामा छौँ हामी। हाम्रो त्यति हाम्रो डिमान्डले त्यति धेरै असर चाहिँ गर्दैन।
चिनिया र भारतको बजारले पनि भावलाई चाहिँ प्रभावित गर्ने
गर्छ उनीहरूको, किनभने अब चाइनाले अब सबभन्दा धेरै सुन किन्ने अहिलेको नम्बर वानमा चाइना, होइन? त्यसपछि अब अहिले थर्डमा चाहिँ इन्डिया छ। यिनीहरूको जुन किसिमको यो सुनको बल्कमा उनीहरूले पर्चेजिङ गर्छ नि, त्यसले अब एकचोटि ठुलो अर्डर जान साथै बजारमा त त्यसले असर गर्छ नै, होइन? जस्तो अब हामी कहाँ चाहिँ किलोमा कुरा गर्छौँ, उनीहरूले टनमा कुरा गर्छ, होइन? त्यो फरक छ कि, त्यसले गर्दाखेरि धेरै भावको उतार चढावमा, जस्तो अब भनौँ न इन्डियामै कुनै एउटा फेस्टिभल सिजनहरू आयो, जस्तै दसैँ तिहार भनौँ न, धनतेरस भन्छ, त धनतेरस एक दिनमा मात्रै त्यो इन्डियाभरिमा यति सुनको कारोबार हुन्छ, त्यसले चाहिँ यो अन्तर्राष्ट्रिय बजारको सुनको भावलाई नै त्यसले प्रभाव पार्छ, बढ्छ त्यत्रो ठुलो ह्युज डिमान्ड आउँछ कि, त्यसले गर्दाखेरि अब इन्टरनेसनल मार्केटको सुनको भाव पनि बढ्छ, चाँदीको भाव पनि बढ्छ,
माग बढेपछि
गर्दाखेरि त्यस्तो ठुलो इफेक्ट उनीहरूले पार्छ, तर नेपालको बजारले त्यस्तो पार्न सक्ने अवस्था चाहिँ छैन, सानो छ हाम्रो भाव।
हामीले भावको कुरा गऱ्यौँ, अब व्यवसायको कुरा गरौँ। नेपालमा चाहिँ ऐन कानुन सुन व्यवसायको लागि त्यति राम्रो नबनेको भन्ने एउटा गुनासो पनि एक ठाउँमा छँदैछ, अनि व्यवसाय गर्नेले पनि दर्ता नगरिकन पसल सञ्चालन गर्ने, जसले गर्दा चाहिँ ग्राहक ठग्ने क्रम बढ्यो भन्ने पनि आइराखेको छ। तपाईँ सुनचाँदी व्यवसाय महासंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, महासंघले कसरी अनुगमन गर्छ, एउटा खबरदारी गर्छ यी कुराहरूमा?
हजुर, अब यो ऐन कानुनको कुरा गर्दाखेरि अब हामीले धेरै पहिलादेखि नै ऐन कानुन बन्नुपर्छ नेपालमा, अहिलेसम्म ऐन कानुन छैन, होइन? सुन चाँदीलाई निर्देशित गर्ने एउटा छुट्टै ऐन हुनुपर्छ, जस्तो अब यो हाम्रो डक्टरहरूको लागि चाहिँ अब मेडिकल काउन्सिल हुन्छ, होइन? अब लयरहरूको लागि बार काउन्सिल छ, होइन? नेपाल बार एसोसिएसन, त्यस्तै चाहिँ अब विभिन्न ठाउँमा चाहिँ उनीहरूको सम्बन्धित हुन्छ व्यवसाय गर्ने, निर्माण व्यवसायको लागि निर्माण व्यवसाय ऐन, होइन? कानुन व्यवसायको लागि कानुन व्यवसाय ऐन, अब औषधिहरूको लागि औषधि व्यवसाय ऐन, भने जस्तै विभिन्न चाहिँ कारोबार व्यवसाय गर्नलाई छुट्टै ऐनले उनीहरूलाई ड्राइभ गरेको हुन्छ, गभर्न गरेको हुन्छ। अब विडम्बना के छ भने सुन चाँदीको सेक्टरमा आजसम्म सुन चाँदीको ऐनै छैन, है? हामीले त्यो सबभन्दा यो चासो चाहिँ हामीले प्रकट गरेर अब नेपालको लागि सुन चाँदीको व्यवसायमा लाखौँ मान्छेले यसमा रोजगारी पाएको छ, 2500 पसलहरू अहिले नेपालभरिमा दर्ता भइसकेका छन्, र यसमा चाहिँ आश्रित जनसङ्ख्या लगभग चाहिँ 10 लाख जनसङ्ख्या यो व्यवसायमा आश्रित भएर अहिले नेपालको एउटा पपुलेसनको ठुलो हिसाब, 10 लाख भनेको पनि एउटा हिसाबले 5% आधारमा आइसकेका छ, त्यत्रो ठुलो हिस्सा चाहिँ यसमा आश्रित भएको सन्दर्भमा यो व्यवसायलाई निर्दिष्ट गर्ने, यसलाई गभर्न गर्ने, व्यवस्थित गर्ने एउटा ऐन कानुन चाहिँ चाहिन्छ, र त्यसको अभावमा आजसम्म जसरी पनि कारोबार भयो नि त्यो कारोबारहरू असुरक्षित भइराखेका छ, त्यसरी असुरक्षित रूपमा कारोबार गर्नु हुँदैन।
व्यवसायको लागि पनि असुरक्षित भयो, ग्राहकको
लागि पनि असुरक्षित भयो, किनभने नियम कानुन नहुँदाखेरि कुन दायरामा बस्ने, के नियम मान्ने, कति नियममा बसेर, होइन, कस्तो किसिमको नियममा बसेर दायरामा काम गर्ने भन्ने कुरा त भएन नि त, जसले जसो गरे पनि हुने जस्तो देखियो। र त्यसै सिलसिलामा हामीले 2059 सालमा यो एउटा कोड अफ कन्डक्ट भनेर व्यवसायहरूको लागि कुन नियमभित्र बस्ने हो त, अब सरकारले त बनाइदिएको छैन, तर हामी व्यवसायहरूको महासङ्घको तर्फबाट एउटा यो कोड अफ कन्डक्टको रूपमा चाहिँ देशभरि नै व्यवसायहरूले यो नियमभित्र बसेर काम गर्नुपर्छ भनेर त्यो राष्ट्रिय स्तरमै भेला गरेर एउटा चाहिँ त्यो भेलाले पारित गरेको नियमलाई हामीले लागू गरेका थियौँ। त्यो लागू भएको नियम अनुसारले आज पनि तपाईँले बिलहरू कुनै पनि पसलमा हेर्नुभयो भने उहाँहरूको बिलमा चाहिँ पछि तपाईँले त्यो गहना फिर्ता गर्दाखेरि जुन तौल हुन्छ नि गहनाको तौल त्यसमा तौलमा 10% कटाएर फिर्ता लिने भन्ने कुराहरू चाहिँ त्यसमा लेखिएको हुन्छ। त्यसको अलावा पनि विभिन्न अब जस्तो गरगहना उत्पादन गर्दाखेरि कसरी गर्ने, ग्राहकलाई बेच्दाखेरि कतिको चाहिँ त्यसमा रेन्जमा ज्याला जर्दी लिएर बेच्ने, त्यो सबै कुराहरूमा हामीले चाहिँ निर्दिष्ट गरेर दिएका थियौँ। तर विडम्बना के भयो भने नेपाल सरकारले त्यसलाई मानिदिएन। नमानिदिँदाखेरि अब सरकारले बनाएको कानुन पो कानुन हुन्छ त, व्यवसाय सङ्घले बनाएको त एउटा नियम मात्रै हुने भयो, त्यसको कानुनी औचित्य अथवा त्यसको एउटा कानुनी आधार त हुँदैन नि, त्यो त कम भयो होइन। त्यस कारणले गर्दाखेरि अब त्यसलाई चाहिँ हामीले कानुनी रूपमा नै सरकारकै तर्फबाट क्याबिनेटबाट नै संसदबाट नै त्यसलाई चाहिँ पारित गरेर यस्तो किसिमको नियममा बसेर कारोबार गर्ने भन्ने आउनुपर्छ भनेर अहिले त्यसमा लागिराखेका छौँ। र त्यही सिलसिलामा अब यो गुणस्तरको कुरामा पनि अब यो जुन विभिन्न अनुगमनहरू भयो त्यसमा विभिन्न पसलहरूले आफ्नो आफ्नो गुणस्तरहरू कायम गर्नुपर्ने कुरामा पनि अब त्यहाँ धेरै कुराहरू उठिसकेपछि यसलाई पनि व्यवस्थित गर्नको लागि हामीले एउटा चाहिँ यो गुणस्तरसँग सम्बन्धित विषयमा मापदण्ड हुनुपर्छ। कुन मापदण्डमा बसेर काम गर्ने, अब उच्च गुणस्तर भनेको के हो, न्यून गुणस्तर भनेको के हो, कति गुणस्तर कायम भयो भने ठिक हुने, कति गुणस्तर भएन भने ठिक नहुने भन्ने कुरा पनि त एउटा त आउनु पर्यो नि, दायरामा हुनु पर्यो। त्यो आजसम्म आएको छैन र हाम्रो महासङ्घले त्यसमा 2% क्षम्य सीमा, जस्तो अब हामी चाहिँ 24 क्यारेट भन्छौँ भने 99.9 चाहिँ प्योर सुन भयो, त्यसमा 2% गहनामा है, फेरि काँचो सुनमा होइन, काँचो सुनमा त 99.9 नै हुन्छ, तर काँचो सुन गहना बनाइसकेपछि त्यसमा केही चाहिँ गुणस्तरमा अलिकति ह्रास आउँछ, विभिन्न पार्टहरू बनाउनु पर्यो, जोड्नु पर्यो, विभिन्न त्यसमा जान्छ, त्यस कारण त्यसलाई चाहिँ गुणस्तरमा 2% चाहिँ हामीले एउटा टलरेन्सको रूपमा क्षम्य सीमा चाहिँ दिनुपर्छ भनेर हामीले कुरा चाहिँ त्यो राखिसकेको हो। अर्को ज्याला भन्ने कुरा, अब ज्यालामा चाहिँ के हुन्छ भने कुनै पनि गहना बनाउनु भनेको एउटा रचना गर्नु हो, निर्माण गर्नु हो होइन, सिर्जना गर्नु हो, त्यो सिर्जना गर्नेको ज्याला कति हुने, त्यसमा चाहिँ कति रुपियाँ लाग्ने भन्ने कुराको निर्णय सरकारले गर्नु हुँदैन। त्यो भनेको अब ग्राहक र जुन जसले त्यो गहना सिर्जना गर्छ उसको बीचमा त्यसले चाहिँ समझदारीमा हुनुपर्छ।
तर यति तोलाको सुन बनाउँदाखेरि चाहिँ यतिसम्म चाहिँ लिन पाइने भनेर एउटा न्यूनतम मापदण्ड तोक्यो भने
त चाहिँ खोल्न सकियो, तर म्याक्सिममा तपाईँले योभन्दा बढी लिन पाउँदैन भन्दाखेरि के हुन्छ भने सिर्जनात्मा उसले चाहिँ एउटा अङ्कुश लगाएको जस्तो हुन्छ, तपाईँलाई एकजना साथै चित्त बुझ्यो म यस गहना लाउँछु भन्ने तपाईँलाई मनमा लाग्यो र तपाईँले यो गहनाको मूल्य कति ज्यादा कति पर्छ जति कति पर्छ भनेर सोद्धाखेरि तपाईँलाई चित्त बुझेको छ भने तपाईँले किन्नुहुन्छ नि त होइन र, तर तपाईँलाई चित्त नबुझ्ने मूल्य भयो भने तपाईँ किन्नुहुन्न होइन र, त्यसमा त्यो चित्त बुझाएको कुरा हो, सेटिस्फ्याक्सनको कुरा हो कि सबभन्दा पहिला त ग्राहकलाई मनपर्ने हुनु पर्यो, मन मात्रै परेर भएन उसले पनि तिर्ने पनि सही पैसाको मूल्य हुनु पर्यो नि। अब माल चाहिँ मन पर्यो, सामान राम्रो लाग्यो उसलाई, तर उसले तिर्दाखेरिको मूल्य चाहिँ बढी लाग्यो भने किन्दैन नि त होइन, बिक्री गर्ने मान्छेले पनि बढी मोल राखेर त बेच्न सक्दैन होइन, त्यसलाई मुनासिब मूल्य राख्नु पर्यो। भर्खर चाहिँ काम सिकेर आएको कालीगरले 6 महिना भर्खर भएको छ, उसले उसको हात पनि राम्रो बसिएको छैन, उसले पनि बनाउँछ नि गहना त होइन, उसले बनाएको गहना र 20 वर्षसम्म त्यही काम गरेर एकदम पाएको चाहिँ कलाकारले बनाएको गहनाको मूल्य एउटै हुन सक्छ र, सक्दैन नि। सरकारले गुणस्तरमा चाहिँ कम्प्रोमाइज गराउनु हुँदैन, जस्तो हामीले चाहिँ 24 क्यारेटको गहना भनेका छौँ भने त्यो 24 हुनु पर्यो होइन, 23, 22 त हुनु भएन नि, त्यो प्योरिटीमा सरकारले ध्यान दिनु पर्यो अनि वेटमा, जस्तो तपाईँलाई 1 तोला भनेर बेचिया छ, 10 ग्राम भनेर बेचिया छ अनि 10 ग्राम नै हुनु पर्यो नि, 1 तोला नै हुनु पर्यो नि होइन, तपाईँलाई भन्ने बेलामा 1 तोला 100 लाल भनेर बेच्ने, दिने बेलामा 90 लाल दियो भने त ठग्यो नि त, त्यो चाहिँ हुनु भएन।
त्यो ग्राहकले थाहा पाउँछन् कि थाहा पाउँदैन,
पाउँछन् नि, किन नपाउनु, अहिले त सबै डिजिटल वेट मिसिनमा हुन्छ होइन, डिजिटलमा त देखाउँछ नि, त्यहाँ राख्न साथै कति तौल छ देखाइहाल्छ, पहिला जस्तो हातले यसो जोखेर दिने तराजु त होइन नि। र मलाई के लाग्छ भने सरकारले ध्यान दिने भनेको गुणस्तरमा अनि त्यसको तौलमा अनि अर्को सुनको गहना जुन मूल्य हुन्छ नि हरेक दिन जुन मूल्य आउँछ त्यो मूल्यमा, प्रकाशित मूल्य त्यहाँ 57,800 छ, तपाईँलाई 60,000 मूल्य चार्ज गर्यो भने तपाईँलाई ठगी गरेको भयो, तर 57,800 चाहिँ मूल्य प्रकाशित भएछ, 57,800 बेच्यो कि बेचेन,
ग्राहक पनि चनाख हुन पर्यो,
ग्राहकले पनि अब होइन। आजभोलि त के छ भने यो सुन चाँदीको त्यसमा मलाई अरू अरू व्यापार व्यवसाय भन्दा सुन चाँदीको व्यवसाय एकदम पारदर्शी जस्तो लाग्छ अहिले चाहिँ, किनभने अहिले हरेक दिन सुनको मूल्य निर्धारण हुन्छ, तपाईँले आज पनि अब एफएममा तपाईँले अघि चाहिँ आइसकेको होला कि आजको मूल्य यति निर्धारण भएको छ भनेर होइन, सुनको मूल्य चाँदीको मूल्य अनि त्यसको जुन मूल्य निर्धारण गरेको छ त्यो हरेक पसल पसलमा उनीहरूले चाहिँ डिस्प्ले नै गरेका हुन्छ, पसल पसलमै चाहिँ सुनको मूल्यलाई डिस्प्ले नै गरेर अगाडि नै राखेको हुन्छ। र अर्को कुरा के छ भने त्यसको टौलमा, टौलमा पनि अब पहिला त मैले अघि भने हातबाट त्यो लाल गरी राखेर जोखेर दिने प्रचलन थियो, तर अहिले त त्यो प्रचलन सबै हटिसकेको छ, सबै डिजिटल वेट मिसिनबाट जोखेर दिन्छ, टौलमा ठगी हुने पनि कुरा भएन, मूल्यमा ठगी हुने पनि कुरा भएन। र अर्को गुणस्तरको कुरा, अब गुणस्तरमा पनि अहिले फेरि कस्तो छ भने सुनलाई राख्न साथै यो कति प्रतिशत सुन हो भन्ने कुरा जाँच्ने मेसिन आइसक्यो होइन त्यो अवस्थामा
त्यो चाहिँ सबै व्यवसायले राखेका छन् मेसिन छैनन् होला
छैन छैन त्यो किनभने महँगो छ मेसिनको टेक्नोलोजी एटलिस्ट 20 लाखदेखि सुरु छ त्यसको स्टार्टिङ प्राइस नै 20 लाख छ त्यो मेसिनको सानो मेसिनको ठुल्ठुलो राख्नुभयो भने त 1.5-2 करोड रुपियाँसम्म पनि जान्छ
ग्राहकले हेर्न चाह्यो भने मेसिन जान पाउँछन् त्यसको लागि शुल्क तिर्नुपर्छ
शुल्क तिर्नुपर्छ त्यो त अब उनीहरूले चाहिँ सर्टेन पेमेन्ट गर्नुपर्ने हुन्छ तर मलाई के लाग्छ भने अब अहिले यस्तो टेक्नोलोजीको चाहिँ विकास भइसकेको सन्दर्भमा हामीले चाहिँ गुणस्तरमा अनि टौलमा र मूल्यमा सरकारले चाहिँ नियन्त्रण गर्नुपर्छ त्यसको बनाउँदाखेरिको जुन ज्याला कति लिने जर्टी कति लिने भन्ने कुरामा सरकारले इन्टरभेन्सन गर्नु हुँदैन अनि गुणस्तरमा चाहिँ कम्प्रोमाइज हुनु भएन होइन त्यसको टौलमा त्यसको मूल्यमा ठगिनु चाहिँ भएन तर त्यसको ज्याला 5 रुपियाँ लिने कि 50 रुपियाँ लिने भन्ने कुरा त तपाईँको र अब उपभोक्ता भनौँ न बेच्ने मान्छे तपाईँ भयो भने तपाईँ बेच्ने मान्छे र किन्न आउने मान्छेको बीचको समझदारीको कुरा हो त्यो त बीचमा नेगोसिएसन पनि हुन्छ नि
महासंघले नियमन गर्न सक्छ गर्न सक्दैन के गर्छ
अहिले गरिरहेका छौँ हामीले चाहिँ हरेक जिल्ला जिल्लामा यो अनुगमन समिति गठन गरेका छौँ है अब पसल अब जुन जिल्लामा रहेको पसलहरूमा कसरी व्यापार व्यवसाय भइरहेका छ त्यसलाई चाहिँ अब धेरै हदसम्म पहिलाको जस्तो खुला छोडेको अवस्था चाहिँ छैन किनभने यो विभिन्न चाहिँ नयाँ जुन सन्दर्भहरू आएको छ अनुगमनसँग सम्बन्धित नियम कानुनसँग सम्बन्धित टेक्नोलोजीहरू त्यसलाई चाहिँ हामीले एडप्ट गर्दै जानुपर्छ जस्तो अब पहिला हामी हातबाट चाहिँ सुन यो तराजुमा राखेर जोख्थ्यौँ होइन अब त्यसलाई त अब प्रतिस्थापन गऱ्यौँ नि त सबै पसलमा तपाईँ कुनै पनि गाउँको पनि पसलमा जानुभयो भने अहिले चाहिँ सुन जोख्नलाई त्यो इलेक्ट्रोनिक वेइङ मेसिन नै युज गरेका हुन्छ त्यो टेक्नोलोजी पुगिसकेका छ अब त्यस्तै केही समय लाग्ला हामी
ग्राहक आफैले चाहिँ कुनै तराजु बिना अथवा अरू केही बिना चाहिँ यो सक्कली सुन यो नक्कली सुन यसको गुणस्तर यो भन्ने थाहा पाउन सक्छ सक्ने जस्तै थापावाल हुन्छ तेजाबी सुन भयो होइन छापावालमा पनि दुई थरी छ
हजुर होइन यस्तो छ तपाईँको गहना बनिसकेपछि त्यसमा तपाईँलाई छापावाल त भन्न खोज्न सकिँदैन त्यो गहना भइसकेका हुन्छ स्वरूपै परिवर्तन भइसकेका हुन्छ तर गुणस्तरको विषयमा अब सबभन्दा मुख्य कुरा त के छ भने सुन चाँदी व्यवसायी महासङ्घ अन्तर्गतबाट विभिन्न जिल्ला जिल्लामा जिल्ला सङ्गठनहरू छन् त्यो जिल्ला सङ्गठनमा सदस्य लिएको व्यवसायहरूसँग कारोबार गर्नुभयो भने त्यो व्यवसायहरूले अब चिटिङ गर्ने त्यसमा जुन धोखाधडीहरू हुने ठग्ने होइन त्यस्तो प्रवृत्तिहरू हुँदैन
दर्ता गरेको छ कि
छैन उनीहरूले अब सम्बन्धित विभिन्न निकायहरूमा दर्ता गरेको हुनु पर्यो प्यान नम्बर हुनु पर्यो कर तिरेको होइन अनि विभिन्न व्यवसाय यसो सङ्घमा चाहिँ आबद्ध भएको हुनु पर्यो उद्योग विभागमा होइन अथवा चाहिँ वाणिज्य विभागमा उनीहरूले पसल दर्ता गरेको हुनु पर्यो अब व्यवसाय चाहिँ गरेका छ पसल खोलिया छ तर कहीँ दर्ता नभएको उनीहरूको त भोलि थायित्व त हुँदैन नि कहीँ कुनै पनि बेला पसल छोडेर जान सक्छन् दायाँ बायाँ लाग्न सक्छन् अनि त्यस्तो पसलमा बनाएको गहना भएको मान्छेलाई त अलिक गाह्रो हुन्छ नि पछि बेच्नु पर्यो केही गर्नु पर्यो भनेपछि पनि त्यो त हटपटो बेच्नलाई घाटा बढी खानुपर्ने जस्तो हुन्छ त्यस्तो किसिमको समस्या चाहिँ आउन सक्छ त्यसमा चाहिँ उपभोक्ता आफै पनि अलिकति चनाखो चाहिँ हुनुपर्छ त्यसमा
केही समय अगाडि काठमाडौँको व्यस्त सहर न्यू रोडमा पनि दर्ता भएकै पसलले पनि ठगी गरे भनेर छापा मारेको थियो प्रहरीले
ठगेको त होइन त्यसमा मैले अघि भने नि जुन ऐन कानुनको अभाव चाहिँ यो व्यवसायमा छ अहिले पनि छ त्यो अभावको कारणले गर्दाखेरि मान्छेलाई के लाग्छ त भन्दाखेरि उहाँले सही कामै गरे पनि त्यो सही हो कि होइन भन्ने कुरामा त दुविधा हुने भयो नि त होइन जस्तो मैले अघि भने तपाईँलाई छापावाल सुनमा 99.9% चाहिँ सुनको चाहिँ प्योरिटी हुन्छ तर गहना बनिसकेपछि त्यो गहना बनाउने प्रक्रियामा अब एउटै चुरा बनाउँदाखेरि पनि 100 पिस 1000 पिस चाहिँ त्यसमा विभिन्न सानो पार्टिकलहरू बनाएर जोडेर बनाउनुपर्छ अब त्यो गहना बनिसकेपछिको प्योरिटीमा फरक हुन सक्छ डाउन हुन सक्छ गुणस्तर घट्न सक्छ अब त्यो घटेको प्रतिशत चाहिँ जायज हो कि नाजायज हो त त्यसलाई जुन एउटा दायरा भन्छ नि त्यो काम गर्दाखेरिको त्यतिसम्म चाहिँ घट्दाखेरि ठिक छ भन्ने अथवा यतिसम्म घटेको भन्दा बढी गयो भने यो बेठिक छ भन्ने चाहिँ जुन एउटा दायरा बनाउनु पर्ने हो त्यो नहुँदाखेरि अब अब सपोज भनौँ 99.9 भनेको लगभग भनौँ 100% को सामानलाई चाहिँ हामी अब टेस्ट गर्दाखेरि 98 आयो अरे त्यो 98 भनेको चाहिँ त्यो सही हो कि गलत हो भन्ने कुराको मापदण्ड नहुँदाखेरि
कानुन बन्दियो भने समस्या हल हुन्छ
नि अब तपाईँको 98 आएको छ दिएको चाहिँ 100 छ अनि चिटिङ गर्यो भन्ने कुरा आयो नि चिटिङ नै गर्ने हो भने त उसले 50% को सुन बेच्थ्यो होला नि बेच्दाखेरि आधी मात्रै सुन्दाखेरि बेच्थ्यो होला
तर सुनमा धातु पनि मिसाउँछ भन्छन् नि
होइन होइन यस्तो छ तपाईँले अब 24 क्यारेटको गहना बनाउनु भएको छ भने त्यसमा कुनै मिसावट हुँदैन अब 22 तेजाबी सुन भनेको जस्तो पुरानो गहनाहरू आउँछ नि पुरानो गहनालाई हामीले रिफाइन गर्छौँ सुनलाई पनि हामी खार्दै खार्दै घिउ खारेको जस्तै खार्दै खार्दै चाहिँ प्योर सुन निकाल्छौँ. त्यो निकाल्दाखेरिको सुनलाई तेजाबी भन्छ, तेजाबमा पकाएर निकालेको भएर तेजाबी सुन भन्छौँ. तर त्यसको प्योरिटी पनि लगभग हाम्रो चाहिँ छापावाला नै हुन्छ, 99% आउँछ त्यो. अब त्यही छैन, अब सरकारले कारवाही पनि गर्न खोजेर भने नीति नियम नभइकन त कारवाही हुँदैन नि त. कुनै पनि कानुन पहिला बन्नु पर्यो, अनि कानुन अनुसारले भएन भने कारवाही गर्नु पर्यो. त्यस कारणले यो चाहिँ अगाडिको काम चाहिँ पछाडि भयो, पछाडिको काम चाहिँ अगाडि भयो क्या. त्यस कारण यसलाई चाहिँ अलिकति सामञ्जस्यता मिलाउनुपर्छ भनेर हाम्रो आवाज चाहिँ त्यहीँनिर हो. त्यो हाम्रो प्रयास पनि अहिले त्यही नै हो कि अब चाँडोभन्दा चाँडो यो व्यवसायलाई अलिकति यो व्यवस्थित गरेर लिएर जाउँ, कानुनी रूपमा पनि सुरक्षित गरौँ, र यसको लागि आवश्यक नीति नियमहरू बनाऊ भनेर हामी लागिराखेका छौँ.
यो व्यवसाय व्यवस्थित गर्न यहाँले तालिम पनि दिँदै आउनुभएको छ कालीगढहरूलाई है. धेरै जसो चाहिँ सुनचाँदीमा कारोबार गर्नेमा विदेशी नागरिक छन्, तर नेपालीले नै आफ्नै स्वदेशमा काम गर्न रुचि देखाएका छैनन्। सुनचाँदीमा आकर्षण चाहिँ युवाको किन हुन सकेन?
अब यसमा मैले चाहिँ एउटा के देख्छु भने हाम्रो एउटा चाहिँ यो प्रचार प्रसारमा पनि कमी जस्तो लाग्छ मेरो विचारमा. अब परम्परागत रूपमा भइराखेको व्यवसाय हो यो. मेरो बाजेले काम गर्नुभयो, मेरो बुवाले मलाई होइन गर्नुभयो, पछि मैले सिकेँ, अब मेरो छोरा पनि त्यही काम गर्छ. मतलब यो जेनेरेसन टु जेनेरेसन यसरी आइराखेका भयो. अरे यो अलिकति क्लोज ग्रुप जस्तो भयो क्या, यसलाई हामीले अलिकति फैलाउन नसकेको हो कि जस्तो पनि मलाई अनुभूति हुन्छ. जस्तो तपाईँले हेर्नुभयो भने हामी नेवारहरूमा पनि शाक्य बज्राचार्यहरूले बढी यो काम गर्छ, अनि नेवारहरूमै पनि अरू थरहरू छ नि त. उहाँहरूले यो क्षेत्रमा अब बिस्तारै प्रवेश भएको छ, तर पहिलासम्म त्यस्तो थिएन. हामी एउटै जातको बाउबाजेले जुन गरेर आए तिनीहरूले मात्रै सीमित रूपमा गरेर आउँथे. अब यसमा चाहिँ अलिकति परिवर्तन ल्याउनु चाहिँ जरुरी छ, किनभने अब नेपालभरिमा जाँदाखेरि अब जस्तो काठमाडौँमा चाहिँ साक्य बज्राचार्यहरूको बढी छ हिस्सा, अब बाहिर जाँदाखेरि त साक्य बज्राचार्य होइन नि, त्यहाँ त फेरि विश्वकर्माहरू, सुनारहरू, लुवागुन, गहतराज होइन, विभिन्न जातको मान्छेहरूले गर्दैछन्. अब त्यसमा पनि अब अहिले प्रवेश भएको छ, क्षेत्रीयहरूको पनि प्रवेश भएको छ, ब्राह्मणहरूको पनि प्रवेश भएको छ, विभिन्न अरू थर जात जातिकाहरूले पनि यसमा चाहिँ अब क्रमशः यो व्यवसायमा हात हालेर यसलाई अगाडि चाहिँ आएको छ. यसले गर्दाखेरि अब के देख्छु भने मैले यो परम्परागत रूपमा भइआएको कारणले गर्दाखेरि अरू अरू चाहिँ जात जातिले यसमा चाहिँ त्यति इन्ट्रेस्ट चाहिँ देखाएन. ए यो त साकेहरूले गर्ने काम भन्यो छोड्यो होइन, यो त सुनारहरूले गर्ने काम भन्यो यतापट्टि
बुझ्नै चाहे,
उनीहरूले सोधखोज नै गरेन, अपर्च्युनिटी कहाँ छ भन्ने कुरा हेर्दै नहेरेको अवस्था छ एउटा. अर्को फेरि मैले चाहिँ के देख्छु भने आजभोलिको नयाँ जेनेरेसनले अलिक पढी लेखिसकेपछि यो सुनको काम गर्नलाई पसलमा बस्नै नरुचाउने. अब हुन त अब हामीले पनि हाम्रो व्यवसायलाई अलिकति आधुनिकीकरण गर्दै त ल्याएको छ. पहिला जस्तो आँगनमा त्यो अगेना राखेर त्यो सुन पोलेर बनाउने काम त अहिले गरिरहेको छैन, सबैले सोकेसहरू राखेर सोरुमको रूपमा डेभलप गरेका छन्, बिस्तारै चाहिँ यो प्रविधि विकास भएको छ. तैपनि अब यो नयाँ जेनेरेसनलाई हामीले यसमा आकर्षण गर्नुपर्छ होइन. यो भनेको चाहिँ एकदमै यो सृजनाको क्षेत्र हो, कलाकारिताको क्षेत्र हो, काम गर्न सक्यो भने राम्रो आम्दानी पनि हुन्छ, र विदेश गएर चाहिँ दुःख कष्ट गर्नुभन्दा त आफ्नै देशमा बसेर केही गर्न सक्यो भने होइन देशको पनि विकास हुन्छ,
सम्भावना
छ यसमा. अब विदेशीहरू आएर यसमा काम गरिरहेका छन्, हामी चाहिँ काम गर्ने मान्छे छैन, विदेशीहरूलाई लगाएर भए पनि काम गराउनु पर्यो भनेर गरिराखेका छौँ, अनि आफ्नै देशको दाजुभाइ भाइ बहिनीहरू सबै चाहिँ अब विदेशमा गएर काम खोज्न गइराखेका छ भने चाहिँ यहाँनिर अलिकति मिसम्याच छ, यसलाई अलिकति सम्बोधन गर्नु चाहिँ जरुरी छ. यसमा चाहिँ अब नेपाल सरकारको तर्फबाट पनि, हाम्रो व्यवसाय महासङ्घको तर्फबाट पनि, अब विभिन्न मिडियाको जस्तै अब तपाईँकै तर्फ यो एफएमबाट हामी बोल्दैछौँ, मिडियाबाट पनि यसमा अलिकति प्रचार प्रसार भइदिएको खण्डमा उहाँहरूले आफ्नो चाहिँ एउटा क्षेत्र चाहिँ यो पनि राम्रो रहेछ त पनि किन नजाने भन्ने किसिमको. फेरि अहिले एउटा राम्रो कुरा के छ भने होइन, पहिला हामीले चाहिँ त्यस्तो ट्रेनिङ भनेको बुवाले गरेको देख्यो हेऱ्यो, त्यही बुवासँगै बसेर चाहिँ टकटक गर्दै सिक्ने हो. उहाँ कति गाली गर्नुहुन्थ्यो त्यो प्रपरली ट्रेनिङ भनेर त्यो थिएन. अब अहिले चाहिँ ट्रेनिङ सेन्टरहरू पनि बनाएको छौँ हामीले, क्रमशः चाहिँ यसलाई विकास गरेर ल्याउनुपर्छ, नयाँ मान्छेलाई इन्ट्री गर्नको लागि पनि बाटो चाहिँ देखाउनुपर्छ भनेर ट्रेनिङ सेन्टर विभिन्न ठाउँमा सञ्चालन भइरहेछ. जस्तो अहिले भर्खर अहिले आजै पनि दुई ठाउँमा, एउटा कास्कीमा, एउटा यही ललितपुरमा अहिले चाहिँ ट्रेनिङहरू भइरहेका छ. अब भनेपछि त्यस्तै अब काठमाडौँमा पनि रेगुलरली नै भइरहेको छ. त्यो ट्रेनिङहरू हामी विभिन्न जिल्ला जिल्लामा अब क्रमशः विस्तार गरेर लिएर जाने हो. यसले के गर्छ भने भोलि आउने नयाँ जेनेरेसनलाई यसमा आकर्षण पनि गर्न सकियो, र उनीहरूले सिप सिकिसकेपछि त नयाँ जनशक्ति पनि त तयार भएर आउँछ नि त, त्यो हाम्रो लागि आवश्यक पनि छ.
अब अन्त्यमा अब स्थिर सरकार बन्छ भन्ने एउटा विश्वास छ, अपेक्षा गरेको छ, वातावरण पनि त्यस्तै भन्दैछ, आर्थिक समृद्धिको नारा छ अहिले, त्यसमा चाहिँ सुनको लगानी, सुनको व्यवसायको योगदान टेवा कति रहन्छ?
हजुर, यसो अब मैले चाहिँ हामी सुन व्यवसायहरू चाहिँ धेरै आशावादी छौँ. देशको विकास गर्ने क्रममा सुन चाँदीको क्षेत्र, अब यो क्षेत्रले के गर्न सक्छ त भन्दाखेरि, अब अहिले पनि हामीले पोहोर सालको डाटा हेर्दाखेरि लगभग 13 अरब रुपियाँ सरकारलाई राजस्वको रूपमा तिरेको छ होइन. यो तिरेको 13 अरब भनेको नेपालको टोटल बजेटको लगभग 5% हुन आउँछ होइन. अब यो चाहिँ अहिलेको सन्दर्भमा यो पुरानो डाटा. अब यो वर्ष त हामीले यसलाई अझ बढाउने हो भनेदेखि त यसलाई चाहिने नीति नियम बनाइदिनु पर्यो होइन. यसमा चाहिँ जुन सुनको कच्चा पदार्थको रूपमा सुन आवश्यक पर्छ, त्यो सुनको आयातलाई गर्न सकिने मतलब व्यवस्था खुला गरिदिनु पर्यो. यसलाई एउटा चाहिँ आर्थिक समृद्धिको एउटा सहयात्रीको रूपमा यो क्षेत्रलाई लिनु पर्यो र यसलाई प्रवर्धन गर्नलाई चाहिने यो सबै व्यवस्थापन चाहिँ सरकारको तर्फबाट पनि सहज गर्ने वातावरण, अरू केही गर्नु पर्दैन, खालि वातावरण मात्रै सहज बनाइदिने काम भइदियो भने यो व्यावसायिक क्षेत्रले नेपालको प्रदेशिक सरकारलाई पनि, जस्तो विभिन्न क्षेत्रमा जुन चाहिँ प्रदेशिक सरकारहरू बन्छ उहाँहरूलाई पनि चलाउनको लागि त राजस्व चाहियो नि, होइन? पैसा त नभइकन त सरकार चल्दैन, खर्चहरू त गर्नु पर्यो. त्यो सबै खर्च चलाउनको लागि आवश्यक खर्चमध्ये एउटा स्रोत सुनचानी पनि हुनसक्छ, पहिलाकै हो. यसले गर्छ देशको आर्थिक वृद्धिमा काँटमा काँट मिलाएर सुनचानीको व्यवसायहरू अगाडि आउन हामी पनि चाहिँ एकदमै तत्पर छौँ, त्यसमा चाहिँ हाम्रो प्रतिबद्धता छ.
हुन्छ, हस्, यो कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद.
हजुर, हामीलाई अब यो सुनचानीको क्षेत्रबाट केही कुरा राख्नको लागि यहाँसम्म मलाई अवसर दिनुभयो, यसको लागि अब दिपाजी तपाईँलाई धेरै धेरै धन्यवाद छ. उज्यालो एफएमलाई पनि म धन्यवाद दिन चाहन्छु. धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्य. सुनचाँदीको कारोबार र सुनमा लगानी र व्यवसायको सम्भावनाका विषयमा आज हामीले उहाँसँग कुराकानी गर्यौं. अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि कार्यक्रम बदलिन्दो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै दिपा तिमल सिन्हा पनि विदा हुन्छु. नमस्कार.